नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर संवादमा स्वागत छ। म सन्तोष रेग्मी। केही दिन यताको अविरल वर्षाका कारण देशका अधिकांश भागको जनजीवन प्रभावित भएको छ। हिजो स्याङ्जा र पाल्पामा अविरल वर्षापछिको पहिरोमा परि 11 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। पछिल्लो वर्षाले निम्त्याएको विपदका कारण देशभर 17 जनाको मृत्यु भएको र 15 जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। देशका अधिकांश भागमा वर्षा भोलिसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। गृह मन्त्रालयले जोखिम हुने क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। आजको अन्तर्संवादमा हामी लगातारको वर्षा, त्यसले निम्त्याएको क्षति, उद्धार, राहत लगायतका विषयमा कुराकानी गर्नेछौं। त्यसक्रममा मौसमविद वरूण पौडेल, त्यसै गरी स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्री तथा गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीसँग क्रमशः हाम्रो कुराकानी हुनेछ। सबैभन्दा पहिला हामीसँग जोडिनु भएको छ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्री। सिडियो साहब, स्वागत छ यहाँलाई। हजुर, स्वागत छ यहाँलाई। मूलत हिजोको जुन त्यहाँ वर्षापछि पहिरो गयो र त्यसले क्षति निम्त्याएको छ, त्यसबारेमा जानकारी दिनुहोस् न।
यो पछिल्लो समय देखि जुन भारी अविरल वर्षा भयो, यसका कारणले अविरल वर्षाका कारणले गर्दा स्याङ्जाका यो कालीगण्डकी र वालिङमा ठुलो मानवीय क्षति भएको छ। जिल्लाका विभिन्न पालिकाहरूमा कृषि बाली तथा पशु चौपाएको क्षति त भएकै छ, त्यसमा चाहिँ विशेष गरी वालिङ र चाहिँ कालीगण्डकीमा चाहिँ मानवीय क्षति भएको देखिएको छ। कालीगण्डकीमा एकजनाको मृत्यु भएको छ भने वालिङ 14 समाधिमा 9 व्यक्तिहरूको चाहिँ मृत्यु भएको छ र एकजनाको चाहिँ पोखरा स्थित
सिडु साहब, जस्तो अब त्यहाँ जसरी पहिरो गयो ती जोखिमपूर्ण क्षेत्रहरू थिए, त्यसबारेमा हामीलाई कतिको जानकारी थियो? हामीले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सन्दर्भमा, किनभने यो पहिरोको जोखिम योभन्दा अगाडि पनि देशभरका विभिन्न क्षेत्रमा भइसकेको थियो, त्यस त्यो विषयमा हामीले केही योजना कार्यक्रमहरू बनाएका थियौँ त्यो विषयमा। हजुर
अब यो कालीगण्डकी 4 घटनाका सम्बन्धमा त्यो चाहिँ पहिरो जान सक्छ भन्ने हिसाबले उहाँहरूले आफ्नो घरभन्दा माथिबाट पहिरो नआओस् भनेर त्यसलाई सिमेन्ट वाल र चाहिँ पिलर दिएर संरक्षण गर्नुभएको थियो। तर भारी वर्षाका कारणले गर्दा त्यो लगाएको स्ट्रक्चरले संरक्षण गर्न नसकेर त्यो धानी नसकेर त्यही ढलेका कारणले गर्दा त्यहाँ चाहिँ कालीगण्डकी 4 विपत्ति आएको छ भने यो वालिङ वडा नम्बर 14 तमादीमा जोखिमपूर्ण अवस्था चाहिँ थियो, तर चाहिँ बर्सातको बेलामा चाहिँ अन्यत्र गएर बस्ने र बर्सात बाहेक उहाँहरू त्यहीँ बस्ने गर्नुहुन्थ्यो र चाहिँ स्थानीय पालिकाले समेत चाहिँ त्यहाँ नबस्न आग्रह गरेको र स्थानीय मान्छे समुदायले पनि त्यहाँ नबस्नुहोस्, त्यहाँ बस्दा जोखिमपूर्ण हुन सक्छ भन्न सचेत गराएको अवस्था चाहिँ थियो। त्यति हुँदा हुँदै पनि उहाँहरू त्यही दिन चाहिँ त्यो स्थानमा चाहिँ आएर बस्नुभएको रहेछ। रातभरिको अविरल वर्षातका कारणले बिहान बख गएको पहिरोमा परेर उहाँहरूले चाहिँ ज्यान गुमाउनु भएको छ।
भनेपछि चाहिँ विपत्तिले उहाँहरूलाई झुक्क्यायो।
हजुर,
उहाँहरू कहाँ बस्नु हुँदो रहेछ त्यो, यदि वर्षाको बाहेकका अरू बेला, जस्तो यहाँले भन्नुभयो कि वर्षाका बेला चाहिँ उहाँहरू अन्यत्र बस्नुहुन्थ्यो भनेर?
हजुर, अवस्थामा उहाँहरू आफन्तकोमा कहिलेकाहीँ स्कुलमा समेत गएर बस्ने त्यो गरी आउनु भएको रहेछ, तर चाहिँ अस्तिको दिन चाहिँ उहाँहरू आफ्नै त्यही जहाँ चाहिँ पहिरो भयो त्यही घरमा चाहिँ
उहाँहरूलाई त्यो विकल्प तयार गर्ने समय, पैसा, सबै कुरा भएको देखिएन?
होइन, उहाँहरूले त्यो विकल्प चाहिँ अपनाउनु भएको थियो। यो अहिले मात्रै नभएर विगत सालहरूमा पनि त्यसै गरी बर्सातको समयमा अन्यत्र घर बस्ने र चाहिँ सुरक्षित अवस्था समय आएपछि फर्केर चाहिँ आफ्नो घरमा आउने गर्नुभएको थियो।
अब वर्षा भोलिसम्म जारी रहने चाहिँ भनिएको छ, के छ त्यहाँको जोखिमको अवस्था, यहाँहरूले कसरी मापन गर्नुभएको छ र चाहिँ अब सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता भएकाहरूलाई स्थानान्तरण गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले सम्बद्ध स्थानीय तहहरूसँग के कसरी समन्वय भइरहेछ?
जहाँ हिजो घटना घट्यो त्यो स्थानमा रहेका यो चाहिँ वालिङ 14 तमादीमा चाहिँ जुन घर चाहिँ पहिरोले पुरियो त्योभन्दा तल दुईटा अरू जोखिमपूर्ण अवस्थामा घर थिए, ती घरमा बस्ने व्यक्तिहरूलाई हामीले सुरक्षित स्थानमा आफन्तकोमा चाहिँ सारेको अवस्था छ भने, त्यसै गरी कालीगण्डकी 4 गौतम टोलमा रहेका दुई घरका जो हुनुहुन्थ्यो उहाँहरूलाई पनि चाहिँ सुरक्षित स्थानमा चाहिँ सारिएको छ।
श्री साहब, जस्तो अब यो समस्या चाहिँ अधिकांश जिल्लाहरूमा अधिकांश ठाउँहरूमा कस्तो छ भने सड़क निर्माण गरेका कारणले त्यो भएको देखिएको छ। त्यहाँको घटना पनि करिब करिब तस्विरहरू आएका छन्, त्यस्तै त्यस्तै देखिन्छ। यो अब सड़क निर्माणका सन्दर्भमा अब हामीले यहाँले जिल्ला स्तरमा बसेर हेरिरहँदाखेरि के फरक सोच राख्नुपर्ने अवस्था छैन? अब
कतिपय अवस्थामा सड़क निर्माणका कारणले र सड़क निर्माण गर्दाखेरि बनाउनु पर्ने स्ट्रक्चरहरू नबनाएका कारणले जोखिम हुन गएको चाहिँ छ र यस विषयमा हामीले जिल्ला विपद व्यवस्थापन समितिमा पनि छलफल चलाएका छौँ र अब हुने विकास निर्माणका गतिविधिहरू सञ्चालन गर्दा वातावरण संरक्षण र त्यो विकासको दिगोपनलाई चाहिँ अगाडि बढाउनुपर्छ र जो विकास निर्माणमा को लागतको केही पर्सेन्ट चाहिँ संरक्षणको क्षेत्रमा पनि लगाउनुपर्छ भनेर चाहिँ हामीले छलफल चलाएका छौँ। त्यो भएको कारणले गर्दा आगामी दिनमा बन्ने संरचनाहरू यही विधिबाट चाहिँ अगाडि बढ्ने कुरामा चाहिँ स्थानीय पालिकाहरू सहमत हुनुभएको छ।
उहाँ हुनुहुन्थ्यो स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्री। त्यसै गरी हामीसँग जोडिनु भएको छ मौसमविद वरुण पौडेल। पौडेलजी
हजुर,
हजुर हजुर, अब यो वर्षाको जुन अवस्था छ, तीन दिन चार दिन भयो, अब यो भोलिसम्म जारी रहने भनिएको छ, के छ विवरण यहाँहरूसँग?
वर्षा कुरा गर्दाखेरि गत मंगलबारदेखि नै देशभर नै मनसुन सक्रिय भएर चाहिँ वर्षा भइरहेको अवस्था छ। कति स्थानमा भारी वर्षा पनि भयो, लगातार रातिसम्म पनि झरी भइरहेको अवस्था छ। अहिले बिहानसम्म आउँदाखेरि चाहिँ बिस्तारै मनसुन चाहिँ केही अलिकति चाहिँ रोकिएको अवस्था छ। यो पानी पर्ने क्रम बिस्तारै सुदूरपश्चिम क्षेत्रबाट चाहिँ अहिले घाम लाग्न पनि थालेको अवस्था छ। तर यद्यपि आज पनि बिहान र दिउँसोको हकमा चाहिँ केही स्थानमा चाहिँ फेरि वर्षा हुन सक्दै देखिन्छ। फेरि यसमा चाहिँ अहिले चाहिँ यो आजको कुरो गर्दाखेरि हालमा चाहिँ अहिले एक नम्बर प्रदेश, दुई नम्बर प्रदेश, त्यस्तै चार नम्बर प्रदेश र पाँच नम्बर प्रदेशका केही स्थानहरूमा चाहिँ अहिले हल्का वर्षा भइरहेको अवस्था छ र तत्कालै त्यस्तो ठुलो खालको भारी वर्षा चाहिँ छैन। यद्यपि आज दिउँसो र रातिको हकमा चाहिँ प्रदेश नम्बर एक, त्यस्तै प्रदेश नम्बर दुई र गण्डकी प्रदेशका एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहन्छ। तुलनात्मक हिसाबमा जुन हिजो अस्तिको झरी थियो त्योभन्दा धेरै नै कम भइसकेको अवस्था छ। तर अहिले पनि जलवाष्पहरू होइन बादलहरू भइरहेको कारणले गर्दाखेरि आज र बेलुकासम्म चाहिँ हामी केही सतर्क चाहिँ रहनुपर्छ र भोलिबाट चाहिँ मौसममा धेरै नै सुधार भएर जानेछ। हजुर,
भनेको भोलि चाहिँ त्यति ठुलो वर्षाको सम्भावना छैन?
छैन छैन, भोलिबाट धेरै नै कम भएर जान्छ, आज राति नै कम भएर जान्छ। आज दिउँसोको हकमा चाहिँ केही स्थानमा चाहिँ अहिले पनि चाहिँ वर्षा भइरहेको कारणले गर्दाखेरि होइन हिजो अस्तिबाट लगातारको चाहिँ झरीहरू छ, त्यसले गर्दाखेरि जमिनहरू कमजोर भएको ठाउँमा चाहिँ पहिरोहरू जान सक्ने यस्तो खालको समस्या चाहिँ रहन्छ। अब त र बिस्तारै चाहिँ नदीको बाह पनि घट्दै जानेछ आजबाट चाहिँ, जुन लगातारको दुई दिनको झरी त्यो चाहिँ आजबाट नै अलिकति कम हुँदै गएको अवस्था छ। त्यही किसिमले चाहिँ आज बिहानै पनि वर्षा रोकिएको यहाँहरूले पनि थाहा पाइराख्नु भएको अवस्था छ।
जस्तो अब स्याङ्जाको घटना अहिले भर्खरै चाहिँ हाम्रो प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्री भन्दै हुनुहुन्थ्यो कि त्यहाँका जो मानिसहरूको चाहिँ ज्यान गयो नौजना, त्यो परिवार चाहिँ वर्षा नभएको बेलामा त्यहाँ आउने र वर्षा हुने बेलामा आफन्त कहाँ गएर बस्ने गर्दो रहेछ। अब यो पालि वर्षाले झुक्क्यायो, यो भनौँ न यो चाहिँ अब बेमौसमकै वर्षा भनौँ न होइन, यो अब हामीले चाहिँ मनसुन अन्त्य भनिरहेका बेला फेरि यो वर्षा यति लामो यो वर्षा कसरी, यो के भयो?
यो चाहिँ निश्चय पनि अब मनसुन त सकिएको छैन, सकिएको थिएन पनि होइन। नर्मली अब हामीले अब यतिका महिना रहिसकेपछि अब मनसुन गइसक्यो होला भन्ने आम सर्वसाधारणलाई हुने त स्वाभाविक हो। तर अब मौसम पूर्वानुमान महाशाखाले अथवा भनौँ जल मौसम विज्ञान विभागले चाहिँ पानी पर्ने कुराहरू मौसम यो यस्तो हुँदैछ भने त हामी जानकारी त गराइसकेको अवस्था थियो। अब मनसुन चाहिँ अब लास्टसम्म आउँदाखेरि चाहिँ अब खास त सेप्टेम्बर 23 तारिकबाट अस्ति बुधबारदेखि मनसुन सकिनु पर्ने त्यो औसत दिन हो, तर अब ठ्याक्कै त्यही दिन चाहिँ मनसुन सकिन्छ भन्ने छैन। विगतका वर्षदेखि हेर्दाखेरि चाहिँ अक्टोबर महिनामा पनि गएको छ मनसुन सकिने चाहिँ, त्यो भएनाले गत वर्ष पनि अक्टोबर 12 तारिकबाट मनसुन सकिएको थियो र अब यो जुन अन्त्यतिर आउने क्रममा चाहिँ मनसुन सक्रिय भयो। विगतका वर्षमा पनि कहिले सुरुवाती दिनहरूमा बढी सक्रिय, कहिले अन्त्यतिर सक्रिय, यो मनसुनको पिरियडभरिमा चाहिँ यो उतार चढाव भइरहेको छ। कहिले निष्क्रिय हुने मनसुन, कहिले सक्रिय हुने, यो खालको चाहिँ गतिविधि हुन्छ र यो वर्ष पनि अन्तिममा आउँदाखेरि चाहिँ अलिकति मनसुन सक्रिय भयो, जसले गर्दाखेरि धेरै नै धनजनको क्षति भयो होइन। अब त्यो भावनाले अब यसमा चाहिँ विशेष गरेर अबका दिनहरूमा चाहिँ आगामी दिनमा चाहिँ अब त्यस्तो खालको ठुलो खालको अहिले सिस्टम देखिँदैन र बिस्तारै अब 4-5 दिन 1 हप्ता पछाडिबाट मनसुन चाहिँ बाहिरिन्छ र हिजो अस्तिको झरी चाहिँ अब बिस्तारै आजबाट कम हुँदै गएको अवस्था चाहिँ छ। हजुर,
भनेको चाहिँ अब ट्रेन्ड चाहिँ चाहिँ यहाँले भने जस्तो एक साता पछि मनसुन अन्त्यतिर लाग्छ.
हजुर, अन्त्यतिर लाग्छ लगभग. पश्चिमतिरबाट चाहिँ सुधार हुँदै गइसकेको अवस्था छ. अब पूर्वतिर अलिअलि बाँकी छ. पूर्वतिरबाट पनि बिस्तारै चाहिँ यो वर्षा रोकिन्छ भोलिबाट. त्यसपछि चाहिँ क्रमिक रूपमा सुधार हुँदै जान्छ.
पौडेलजी धेरै धेरै धन्यवाद.
हजुर, धन्यवाद.
उहाँ हुनुहुन्थ्यो मौसमविद वरुण पौडेल, मौसमका बारेमा जानकारी दिनुहुँदै. त्यसै गरी अब हामी लागौं गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीसँग कुराकानीमा. उहाँ हामीसँग जोडिसक्नु भएको छ. हजुर मुरारी सर.
हजुर सर,
स्वागत छ यहाँलाई.
धन्यवाद सर.
अब यो जुन तीन चार दिनको वर्षा भयो र त्यसले पहिरो बाढी लगायतका क्षतिहरू गराएको छ, मानवीय क्षति पनि भएको छ, यसको विवरण के छ हामीसँग?
पछिल्लो दिनको विवरण हेर्दाखेरि यो महिनामा भनौँ न, बिचमा केही समय मनसुन रोकिएको थियो र फेरि असोज 6 गतेबाट चाहिँ फेरि सक्रिय भएर 17 जनाको मृत्यु र चाहिँ 7 जना बेपत्ता, 3 जना घाइतेको अवस्था भएको छ. यो चाहिँ 6, 7 र 8 गतेको र सबभन्दा ठुलो चाहिँ हिजो 8 गते चाहिँ 14 जनाको मृत्यु र 7 जना घाइते बेपत्ता र 3 जना घाइते भएको अवस्था छ. त्यसमा चाहिँ कपिल वस्तुमा 1 जनाको मृत्यु, 2 जना बेपत्ता. बाणगङ्गा नगरपालिकामा यो विद्युत प्राधिकरणको गाडी बगाएर, त्यस पछाडि पाल्पामा रम्बा गाउँपालिकाको 2 नम्बर वडामा 1 जनाको मृत्यु, 5 जना बेपत्ता रहनु भएको छ भने धनकुटाको महालक्ष्मी नगरपालिकामा 1 जनाको मृत्यु भएको छ, 1 जना घाइते हुनुभएको छ. त्यस्तै बागलुङको काठे खोलामा 1 जनाको मृत्यु भएको छ. त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा 1 जनाको मृत्यु भएको छ भने वालिङ नगरपालिका 14 चाहिँ 9 जनाको मृत्यु र 1 जना घाइते हुनुभएको छ. र यसै गरेर चाहिँ यसरी हिजोको मात्रै चाहिँ 14 जनाको मृत्यु, 7 जना बेपत्ता र 3 जना घाइते हुनुभएको छ. र मनसुन सुरु भएदेखि यताको हाम्रो चाहिँ जुन अहिलेसम्मको अपडेट हेर्दाखेरि कुल 344 जनाको चाहिँ मृत्यु भएको अवस्था, दुःखद निधन भएको अवस्था छ भने 109 जना बेपत्ता भएको अवस्था छ. त्यस्तै 173 जना घाइते रहनुभएको छ र घाइते चाहिँ अधिकांश चाहिँ रिकभर भइसकेको छ, केही मात्रै हस्पिटलमा उपचारार्थ हुनुहुन्छ. यो अवस्था छ अहिलेको.
यो हिजो यताको केही विवरणहरू प्राप्त भएका छन्
भनेको
जस्तो अब यो हिजोको 14 पछिका केही विवरणहरू छन्?
हिजोको 14 पछिको चाहिँ पाल्पामा चाहिँ त्यो खोजी कार्य जारी छ, 5 जनाको बेपत्ता ठाउँमा होइन, र स्याङ्जाको त भेटिसकेको छ. अरू केही मानवीय क्षतिको विवरण चाहिँ आइरहेको छैन, तर अहिले हामी सङ्कलनको क्रममा छौँ. केही समयपछि केही नयाँ थप्पो आयो भने हामी जानकारी गराउँछौँ.
मानवीय क्षति बाहेक अन्य क्षतिहरूका सन्दर्भमा गृह मन्त्रालयलाई के जानकारी प्राप्त भएको छ? जस्तो अब
मानवीय क्षतिको बाहेक के छ भने धेरै ठाउँहरूमा चाहिँ यो तराईको क्षेत्र जस्तो झापाको, बारदसी, कन्काई लगायत चितवनको एरियामा चाहिँ बस्तीहरू डुबान भएको र चाहिँ घरहरू जोखिममुक्त भएर चाहिँ सुरक्षित स्थानमा, आश्रय स्थानमा रहनु परेको अवस्था छ. र यो प्रभाव त अधिकांश जिल्लाहरूमा छ होइन. र मैले अहिले पछिल्लोचोटि भनेको चाहिँ यो मानवीय क्षति चाहिँ यो मनसुन सुरु भएदेखि अहिलेसम्म 51 जिल्लामा देखिन्छ. र प्रभाव त समग्र जिल्लामा चाहिँ अहिले देशभरि नै प्राय बाढी पहिरो र मनसुनजन्य घटनाहरूको प्रभाव चाहिँ सबैतिर देखिन्छ.
जस्तो अब यो भनौँ न, यो पहिरोको जोखिम सबैभन्दा ठुलो देखियो अहिले, बाढीको भन्दा पनि यो वर्ष अलिक पहिरो नै बढी गएको देखियो यसको ट्रेन्ड हेर्दाखेरि. अब यो सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सन्दर्भमा कहाँ कहाँ के प्रयासहरू भए?
यस्तो छ, यो चाहिँ अब सुरक्षित स्थानमा स्थानान्तरण गर्नको लागि इमिडिएट त हामीले अहिलेलाई त सामान्य तिरपाल अथवा चाहिँ टेन्टरको सहायताले पीडितहरूलाई सुरक्षित स्थानमा राख्ने कार्य गरिएको छ. र अलिकति दीर्घकालको लागि चाहिँ बस्ती स्थानान्तरणको लागि नेपाल सरकारले शहरी विकास मन्त्रालयलाई र सम्बन्धित जिल्ला र के अरे घटना भएका पालिकाहरूको विवरणहरू लिएर सम्बन्धित जिल्लाको सिफारिसमा चाहिँ व्यवस्थापन गर्ने भनेको छ. अब दीर्घकालीन रूपमा गर्नलाई धेरै टेक्स टाइम, यसले लामो समय लिएर होइन, तर अहिले तत्कालको लागि चाहिँ उहाँहरू जहाँ जहाँ पीडामा पर्नुभएको छ, अप्ठ्यारोमा पर्नुभएको छ, उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा तत्काल अस्थायी तवरले चाहिँ सेटलमेन्ट गरेको छ. जस्तो सिन्धुपाल्चोकमा, तपाईँको चाहिँ म्याग्दीमा, बागलुङमा, त्यस्तै चाहिँ तपाईँको कालीकोटमा चाहिँ बस्तीहरू चाहिँ जहाँ धेरै जोखिम भएको छ त्यहाँबाट चाहिँ अन्यत्र सिफ्ट गरेर बस्नुभएको छ. सबभन्दा ठुलो सङ्ख्या चाहिँ सिन्धुपाल्चोकमा.
यो पछिल्लो जुन तीन चार दिनको घटना छ यसमा पनि केही मानिसहरू चाहिँ सुरक्षित स्थानमा जस्तो अब स्याङ्जाकै कुरा गर्ने भने विद्यालयमा सारिएको सन्दर्भ केही जोड्नु भएको थियो अघि हामीले सिडिओ साहबसँग कुरा गरेका थियौँ त्यहाँ त्यस्तो केही छ अहिलेको ताजा विवरण कि यति मानिसहरूलाई विद्यालयमा सारिएको अथवा आफन्त कहाँ सारिएको त्यस्तो
यति नै भनेर त भनिएको छैन होइन कोही ठाउँमा चाहिँ 15 घर अति जोखिममा भए नजिकको विद्यालयमा राखिएको भनेको छ त्यस्तै चाहिँ म्यागदीको पनि चाहिँ 15-20 घर चाहिँ सुरक्षित स्थानमा सार्नु पर्दा चाहिँ उहाँहरूलाई सुरक्षित स्थानमा राखिएको भनेको छ घर छोडेर होइन त्यस्तै चाहिँ कालीकोटमा पनि चाहिँ केही बस्तीहरू चाहिँ सुरक्षित स्थानमा स्थानान्तरण अहिले बस्नको लागि भनिएको छ खास गरिकन नदी किनारमा आसपासमा जहाँ बस्नु भएको छ उहाँहरू चाहिँ अहिले यो मौसम फेरि चाहिँ सक्रिय भएको अवस्था भएको हुनाले यो समयमा चाहिँ कम्तीमा सुरक्षित स्थानमा राख्नलाई सम्बन्ध जिल्लाले प्रयास गरेको छ र अहिले चितवनमा पनि चाहिँ हिजोको बढी वर्षाको कारणले केही बस्तीहरू चाहिँ सुरक्षित स्थानमा स्थानान्तरण गरेको भनेर भन्नुभएको छ र चाहिँ अब यो पहाडी भेकमा विभिन्न ठाउँमा चाहिँ निरन्तर वर्षा हुने भने बस्ती धेरै ठाउँमा जोखिमयुक्त बस्तीहरू छन् होइन सबैलाई सार्ने व्यवस्था पनि गर्ने भनेको एउटा गहकिलो र ठुलो काम पनि हो त्यसलाई चाहिँ अब काम चलाऊ तत्कालका लागि सुरक्षित स्थानमा सार्ने फेरि चाहिँ तपाईँको मौसम रोकिएर गइसकेपछि फेरि साबिकको स्थानमा रहने चाहिँ ट्रेन पनि छ पुरानो होइन यसमा पूर्ण रूपले चाहिँ सबै ठाउँमा अध्ययन भएर यो बस्ने नहुने भन्ने पनि छैन भूकम्पले 14 जिल्लामा जुन अति प्रभावित 14 जिल्लाको हकमा चाहिँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट चाहिँ गरिएको अध्ययनले केही इन्डिकेसन चाहिँ गरेको छ तर अन्य जिल्लाहरूको हकमा चाहिँ तत्काल देखेको आधारमा मात्रै चाहिँ सुरक्षित स्थानमा स्थानान्तरण गरेको अवस्था देखिन्छ र अहिले सरकारले चाहिँ के पनि गरेछ भनेदेखि अब यसरी हुन्न भनेर बस्ती स्थानको लागि चाहिँ विशेष पहल चाल्ने भनेर चाहिँ भनेको छ भने अर्को चाहिँ सिन्धुपाल्चोक र बागमती जिल्लालाई चाहिँ भर्खरै अस्ति भर्खरको निर्णयले चाहिँ विपद सङ्कट क्षेत्र भनेर पनि घोषणा गरेको छ तर त्यो जिल्लालाई मात्रै होइन अहिले प्रभावित भएको यी सबै जिल्लाहरूलाई कभरेज गर्ने गरेर यी पनि प्रतिनिधि जिल्लाको रूपमा चाहिँ राखिएको छ र यसबाट चाहिँ थप एक्टिभिटिजहरू अगाडि बढाउने सरकार लागेको छ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादमा छौं। अन्तर सम्वादमा आज हामीले मौसमविद वरूण पौडेल त्यसै गरी स्याङ्जाका प्रमुख जिल्लाधिकारी गंगाबहादुर छेत्रीसँग कुरा गर्यौं र अहिले हामीसँग कुराकानीमा हुनुहुन्छ गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी अस्ति। जस्तो अब मूलत यो तत्कालीन सन्दर्भमै जोडौं फेरि पनि राहतको कुरा र उद्धारको कुरा। अब राहतका सन्दर्भमा पनि जिल्ला स्थित विपद व्यवस्थापन समितिहरू हुन्छन् त्यसै गरी अहिले स्थानीय तहहरू पनि त्यसमा सक्रिय भएका छन्। के कस्ता खालका प्रयासहरू भइरहेका छन्?
यस्तो छ, अब हामी अहिले चाहिँ दोहोरो मारमा छौँ। एउटा हामी कोभिडको चपेटामा छौँ र स्थानीय तहलाई पनि त्यति सहज छैन कि उहाँहरूले कोभिडका चाहिँ बाहिरबाट आउने बाहिर जाने क्वारेन्टाइनमा बस्नेहरूको व्यवस्थापन पनि गर्नु परेको एउटा पाटो छ। अर्को पाटो चाहिँ तपाईँ के हो भनेदेखि विपदले चाहिँ ग्रस्त पारेको पाटो भयो र रातको सम्बन्धमा चाहिँ खास गरिकन अहिलेको विपदको कार्यक्षेत्र अनुसार र विपद व्यवस्थापन सम्बन्धी ऐन र स्थानीय सरकार सञ्चालन ऐन इभन त संविधानले पनि चाहिँ बेसिक रूपमा चाहिँ यो जनतासँग नजिक रहने सरकार स्थानीय सरकार भएको हुनाले अलिक बढी स्थानीय सरकारलाई चाहिँ जिम्मेवार बनाएको छ। त्यस हुनाले चाहिँ उहाँ त्यहाँ बेसिक रूपमा चाहिँ त्यहीँबाट चाहिँ जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा स्थानीय विपद व्यवस्थापन समिति स्थानीय उद्योग वाणिज्य सङ्घ लगायत रेड क्रस अरू सङ्घ संस्थाले सपोर्टमा गर्नुभएको छ। अलिक ठुलो डिजास्टर भएको ठाउँमा चाहिँ प्रदेश स्तरीय व्यवस्थापन विपद व्यवस्थापन समिति र केन्द्रीय विपद व्यवस्थापन समितिबाट पनि विभिन्न ठाउँमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराउने खोजी तर्क सामग्रीहरू उपलब्ध गराउने र खोजीदारमा चाहिँ थप बल प्रयोग गर्नलाई केन्द्रदेखि नै चाहिँ टिमहरू पठाउने कार्यहरू चाहिँ गरिएको छ। जस्तो यो काम चाहिँ सिन्धुपाल्चोक कालीकोट त्यसमा म्यागदी बागलुङमा चाहिँ यसरी गरिएको छ र अहिले चाहिँ आधारभूत रूपमा अब रातमा पनि 2-3 राहत हुन्छ। एउटा चाहिँ तत्कालै व्यक्तिलाई दिने नगद राहत जुन सरकारले दिने त्यो तुरुन्तै चाहिँ गृह मन्त्रालय अन्तर्गत उपलब्ध गराइसकेको छ। अर्को दोस्रो राहत भनेको गैर खाद्य सामग्री जसमा टेन्ट पाल मेट्रेस बस्ने आवश्यक अत्यावश्यक लत्ता कपडा यिनीहरू पर्छन्। यो पनि चाहिँ जिल्लाले अनि स्थानीय विपद व्यवस्थापन समितिले कहीँ ठाउँमा कतिपय ठाउँमा प्रदेशले र कतिपय ठाउँमा केन्द्रले समेत समन्वय गरेर उपलब्ध गराएको छ। र अर्को चाहिँ खाद्यान्न सामग्रीको हकमा चाहिँ त्यो के हुन्छ भनेदेखि स्थानीय जिल्ला विपद व्यवस्थापन समितिले नै आवश्यकता अनुसार स्थानीयसँग कोअर्डिनेसन गरेर उपलब्ध गराएको छ। र गैर खाद्यान्नमा जस्तो टेन्ट लत्ता कपडाहरू चाहिँ केन्द्रबाट पनि हामीले चाहिँ विभिन्न ठाउँमा पठायौँ।
जस्तो यहाँले एउटा विवरण दिनुभयो कि 109 जना बेपत्ताको यो कोभिडको सन्दर्भ पनि यहाँले जोड्नुभयो, यो विगतमा जसरी यो बेपत्ताको संख्या हुन्थ्यो त्योभन्दा यो वर्ष अलिकति बढी जस्तो देखियो घटना हेर्दाखेरि, अब समग्रताको हिसाबले भन्दा पनि केही घटना प्रतिनिधिमूलक घटना हेर्दाखेरि के यो यसको खोजी कार्यमा यो कोभिडले असर पारेको या अन्य विभिन्न कारणहरू के हुन सक्छन् बेपत्ताको संख्या यति लामो छ?
होइन, यसचोटिको चाहिँ डिजास्टरको चाहिँ यो संख्या नै अत्याधिक ठुलो छ। तपाईँलाई म गत वर्षको बाढी पहिरोबाट वर्षभरि आएको घटना चाहिँ मा 156 जनाको मृत्यु भएको थियो, 38 जना बेपत्ता हुनुभएको थियो, 101 जना घाइते हुनुभएको थियो, लास्ट इयरको वर्षभरिको टोटल डाटा होइन। अहिले 3 महिनाको अवस्था नै तपाईँको के छ भनेदेखि 344 जनाको भएको छ होइन, यो रेन्जै तपाईँको चाहिँ दोब्बरभन्दा पनि बढी
भयो।
यसको चाहिँ यो यही रेसोमा चाहिँ अलिकति बढी बेपत्ता हुँदैछ र अहिलेको बेपत्ताको सन्दर्भ अलिकति थोरै पृथक पनि छ। जस्तै यहाँलाई म उदाहरण दियो, सिन्धुपाल्चोकको चाहिँ भोटेकोसी र चाहिँ यो के अरे बाह्रविसी नगरपालिकामा चाहिँ माथिबाट सबै स्क्रापै बगेर चाहिँ भोटेकोसी नदीमा चाहिँ बगेर गएको अवस्था छ, जसले गर्दाखेरि चाहिँ खोला बगिसकेपछि चाहिँ त्यो के अरे सर्च एन्ड रेस्क्यु भन्छ हामी खोज उद्धारको कार्यहरू, खोजको कार्य पनि अत्यन्त जोखिमपूर्ण हुँदो रहेछ। सबैले चाहिँ अब यहाँ पार लाग्दैन भनेर स्थानीय पालिका स्थानीय बासिन्दाहरू अनि त्यसबाट जिल्ला विपद व्यवस्थापन सबैले चाहिँ 10-15 दिनसम्म निरन्तर खोजेर छोड्नु भएको अवस्था छ। यस्तै तपाईँको यो शङ्खासाको सिलिचुङ गाउँपालिकामा चाहिँ एउटा बस्ती नै माथिबाट पुरै स्विच भएर हिँडेको अवस्था छ। यस्तै बागलुङको घटना त यहाँले हेरिहाल्नु, अत्यन्त चाहिँ भल्नरेबल हेर्नै नसक्ने खालको अवस्थाहरू छ। यस्तो ठाउँमा चाहिँ त्यहीँ रहेको अवस्थामा त खोज्नलाई पुगेको अवस्थामा उद्धार गर्नलाई कुनै गाह्रो होइन, तर हाम्रो मेकानिजमले सुरक्षा निकायहरू परिचालन गरेर स्थानीयहरूले त्यसबाट रेड क्रस यसका विज्ञहरू सबै लागेर चाहिँ नगरेको होइन, तर जहाँ अब खोलाले बगाइसकेको अवस्था छ त्यस्तोमा चाहिँ अलिकति गाह्रो हुँदो रहेछ। जस्तो यहाँलाई उदाहरण थाहा छ, बागलुङको घटनाबाट चाहिँ बेपत्ता भएका मानिसहरू चाहिँ तपाईँको गुल्मीको तल करिब करिब चाहिँ 50-60-100 किलोमिटर टाढाबाट पनि मान्छेहरू चाहिँ कलेक्सन गरेर ल्याएको अवस्था छ। त्यस हुनाले यो चाहिँ एकातिर हाम्रो भौगोलिक अवस्था, अर्को खोलाले बगाएको अवस्था, अर्को चाहिँ हाम्रो के छ भन्दाखेरि निरन्तर वर्षा हुने पहिरो बाढी के अरे पहिरो पछि पनि निरन्तर पहिरो खसिरहने हुनाले देनन् दिए तुरुन्तै पनि त्यहाँ मोबिलाइज गर्न नसक्ने जोखिमपूर्ण अवस्था पनि रहेको हुनाले यी विविध कारणले पनि हो, तर अभ्यास नगरेको प्रयत्न नगरेको भन्ने चाहिँ होइन,
प्रयत्न जारी छ।
हजुर, एक्ज्याक्टली।
महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद।
मलाई पनि यो अवसर दिनुभयो, रेडियो नेपालप्रति अत्यन्त आभारी।
उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्ती। आजको अन्तरसंवादमा हामीले मौसमविद वरुण पौडेल, त्यसै गरी स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्री र उहाँसँग कुराकानी गर्यौं। केही दिन यताको अविरल वर्षाका कारण देशका अधिकांश भागको जनजीवन प्रभावित भएको छ। 17 जनाको मृत्यु भएको छ भने 15 जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। यिनै विषयमा आजको अन्तरसंवादमा हामी केन्द्रित थियौं। प्राविधिक मित्र शंकर भण्डारी सहित म सन्तोष रिग्मी बिदा हुन्छु। हवस्त, नमस्कार।